नमस्कार, मानवाधिकार शिक्षा रेडियो कार्यक्रमबाट म सम्झना श्रेष्ठ
र म ज्योति नेउपाने।
यो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्चेक बागमती प्रदेश कार्यालय र शक्ति एफएम 103.4 मेगाहर्जले संयुक्त रूपमा तयार पारेको हो।
यो कार्यक्रम हरेक बिहिबार बेलुका 8:30 बजेदेखि 8:45 बजेसम्म शक्ति एफएम 103.4 मेगाहर्जबाट प्रसारण हुन्छ। तपाईँ यो कार्यक्रम www.insec.org.np www.inseconline.org र www.shaktikhabar.com मा लगइन गरी चाहेको बेला सुन्न सक्नुहुन्छ।
यो साताको कार्यक्रममा हामीले कोरोनाको नयाँ भेरिएन्टका कारण संसार नै आक्रान्त बनिरहेको अवस्थामा मानिसमा परेका मानसिक प्रभाव, आइसोलेसनमा बस्दाका सावधानी लगायतका विषयमा रही तयार पारेका छौँ।
आजको कार्यक्रममा कोरोनाका कारण मानिसमा परेको मानसिक प्रभाव र यसको न्यूनीकरणका उपाय लगायतका विषयमा मनोविमर्शकर्ता कृपा सिग्देलसँग गरिएको कुराकानी।
हामी चाहिँ यसरी बसिरहेका छौँ, हामी सेफ छौँ भन्ने भान एकअर्कालाई गरायो भने त्यो सहज हुन्छ।
आइसोलेसनमा बस्दा के कस्ता सावधानी अपनाउने बारे बागमती प्रदेशका सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर पुरुषोत्तम सेडाईसँग गरिएको संवाद।
र केही समाचारहरू प्रस्तुत गर्नेछौँ।
कुनै पनि बहानामा महिलामाथि हुने वा गरिने हिंसा अपराध हो।
महिलामाथि विभिन्न नाममा हुने हिंसा विरुद्ध खबरदारी गरौँ।
महिलामाथि भएका हिंसा विरुद्ध आवाज उठाउँ।
नागरिक सचेतनाका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्से।
कार्यक्रम सुरु गरौँ इन्सेकले जारी गरेको अपिलबाट। नेपालमा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको अवस्थालाई ध्यानमा राख्दै इन्सेकले सार्वजनिक अपिल जारी गरेको छ। उपचार नपाएर मृत्यु हुने अवस्थाको अन्त्य गर्न, स्वास्थ्यकर्मीको परिचालन तथा आइसोलेसनको व्यवस्थापन गर्न आग्रह गर्दै इन्सेकका अध्यक्ष डाक्टर इन्दिरा श्रेष्ठद्वारा अपिल जारी गरिएको छ। यसै गरी सरकारले घोषणा गरेको 1000 सयको कोविड अस्पताल निर्माण कार्यमा तत्परता देखाउनु पर्नेमा जोड दिएको छ। इन्सेकले आज एक अपिल जारी गर्दै उपचार नपाएर मानिसहरूको मृत्यु हुने अवस्थाको अन्त्यका लागि स्वास्थ्यकर्मीको परिचालन, अस्पतालको पूर्वाधार सुधार तथा बेड संख्या थप गर्न आवश्यक रहेको जनाएको छ। स्थानीय तहले कोरोना परीक्षण तथा आइसोलेसनको व्यवस्था गर्नुपर्ने तथा फ्रन्ट लाइनमा काम गर्ने स्वास्थ्यकर्मीको सुरक्षा र सुविधामा ध्यान दिनु पर्नेमा जोड दिएको छ। यसै गरी महामारीको बीच कालोबजारी र भ्रष्टाचार भएको समाचार बाहिरिएको प्रति गम्भीर ध्यान आकर्षण भएको बताउँदै इन्चेकले छानबिन गरी दोषीमाथि कारवाही गर्न माग गरेको छ। यस्तै आफ्ना कार्यकर्ताको परिचालन गरी महामारी नियन्त्रणमा सघाउन राजनैतिक दलहरूलाई सुझाव दिएको छ। कोरोना रोकथामका लागि खोपको उपलब्धताका लागि सरकारले कूटनीतिक पहल गर्नुपर्ने जनाउँदै नागरिकले पनि स्वास्थ्य मापदण्डको कडाईका साथ पालना गर्नु बताएको छ।
विश्वभर फैलिरहेको कोभिड 19 दोस्रो लहरले नेपालमा पनि संक्रमित हुने तथा मृत्यु हुनेको संख्या वृद्धि हुँदै गइरहेको कारण नागरिकको जीवन नै जोखिममा पर्ने अवस्थाप्रति राष्ट्रिय मानवाधिकार आयोगले गम्भीर ध्यान आकर्षण भएको जनाएको छ। यस सम्बन्धमा आयोगको केन्द्रीय, प्रदेश तथा प्रदेश शाखा कार्यालयहरूबाट अनुगमन गरी नेपाल सरकारलाई ध्यानाकर्षण सहितको पत्राचार गरिएको वैशाख 24 गते जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। आयोगबाट गरिएको अनुगमनबाट प्राप्त तथ्य र सूचनाहरूको आधारमा अस्पतालहरू कोविड संक्रमितहरूले भरिभराउ भएको, सैया नपाएर अस्पताल बाहिर समेत बिरामीहरू बस्नु परेको आयोगले जनाएको छ। कोविड 19 खोप खरिद प्रक्रियामा ढिलाइ हुँदा पूर्व निर्धारित खोप कार्यक्रमहरू समेत प्रभावित भएको तथा अन्य जोखिमयुक्त समुदाय र नागरिकहरूलाई खोपको सुनिश्चित स्थितता हुन नसक्दा झनै भयावह स्थिति हुन सक्ने देखिएको आयोगले उल्लेख गरेको छ।
कोविड संक्रमणको यो महामारीमा मानसिक स्वास्थ्य राम्रो बनाउनु अहिलेको आवश्यकता हो। इन्सेक अनलाइनका सम्पादक रमेश तिमल सिन्हाले मनोविमर्शकर्ता कृपा सिग्देलसँग कुराकानी गर्नु भएको छ। अब सुनौ उहाँसँग गरिएको यो कुराकानी।
अहिले हामी COVID-19 दोस्रो लहरको चपेटामा छौँ। अहिले मुलुकमा संक्रमितको संख्या, मृत्यु हुनेको संख्या दिन प्रतिदिन बढिरहेको छ। के गर्यो भने मान्छेको मानसिक स्वास्थ्यलाई स्थिर राख्न सकिन्छ।
पक्कै पनि अहिले चाहिँ एकदमै धेरै समस्याहरू, जस्तै मानव डराएको अथवा अनिश्चितता भएको अथवा एक्लै फिल गरेको एकदमै धेरै देखिरहेको छौँ। जसले गर्दाखेरि चाहिँ कतिजनाले आफ्नो जागिर गुमाउनु परेको कारणले, अथवा त्रास छ नि त कोरोनाको, अथवा आफ्नो फ्यामिली नै गुमाउनु परेको पनि छ, त्यसले झनै धेरै नकारात्मक असर परेको देखिन्छ। जस्तै गाह्रो भइरहेको छ, उहाँहरूले गर्नुपर्ने एउटा मेजर कुरा भनेको चाहिँ इन्गेजमेन्ट। जस्तै हामीले पहिला जस्तो दिनचर्या हामीले बिताउँथ्यौँ नि, अहिले त्यो दिनचर्या छैन। त्यो दिनचर्या नभएको कारणले चाहिँ झनै धेरै अप्ठ्यारो, झनै धेरै धेरै सोच्ने, धेरै त्रसित हुने भएको छ। सकेसम्म चाहिँ तपाईँले पहिला जसरी बिताउनुहुन्थ्यो, बाहिर हिँडुल गर्न नमिले पनि काम त हुन्छ नि त घरमा, अथवा केही कुरामा इन्गेजमेन्ट हुन सक्छ। जस्तै मानव तपाईँले केही नयाँ कुरा सिक्न सक्नुहुन्छ, अथवा पढ्न सक्नुहुन्छ, अथवा खेतीबारी छ भने खेतीबारी गर्ने हो कि, त्यसरी इन्गेज नै हुनु पर्यो एउटा। दोस्रो कुरा चाहिँ तपाईँलाई हुन्छ नि, यसमा चाहिँ हाम्रो फिजिकल हेल्थ एकदमै धेरै केयर गर्नुपर्छ भनेर भन्छौँ क्या हामीले। जस्तै मानव हामी जस्तै फिजिकल्ली एक्टिभ भएन र हामी हुन्छ नि हामीले आफ्नो स्वास्थ्यलाई ख्याल गरेन भने पनि त्यसले चाहिँ डिरेक्टली मानसिक अवस्थामा चाहिँ त्यसले असर पार्छ। त्यही भएर घरेलु उपाय भनेको चाहिँ एक्सर्साइज गर्नुहोस्, व्यायाम गर्नुहोस्, अनि मेडिटेसन गर्नुहोस्, योगा गर्नुहोस्, के गर्न सकिन्छ हो त्यसको कारण त्यस्तो कुराहरू गर्यो भने पनि अलिकति आफूलाई अलिकति त्यो हुन्छ नि अनिश्चितता अथवा त्रासको डरले चाहिँ अलिकति कम हुन्छ। दोस्रो र तेस्रो भनेको, यदि तपाईँलाई गाह्रो भइरहेछ भने त्यसलाई चाहिँ एक्सेप्ट गर्नुहोस् कि, किनभने यो सबैले भोगिरहेको कुरा हो, सबैजनालाई गाह्रो भइरहेको छ। त्यही भएर यो अवस्था जान्छ। जस्तै मानव हरेकचोटि चाहिँ जस्तै यतिजना यतिजना बित्नुभयो अथवा यतिजनालाई लागेको छ, सँगसँगै यतिजना फर्केर पनि जानुभएको छ निको भएर भन्ने त्यस्ता कुराहरू पनि दिमागमा ल्याउनुहोस्, त्यस्ता कुराहरू पनि पढ्नुहोस्। त्यसले गर्दाखेरि पनि सहज हुन्छ। र त्यो सँगसँगै हामीले अरू गर्न सक्ने कुराहरू भनेको चाहिँ, जस्तै आजकल एकदमै धेरै न्युजहरू आएको छ कि, नेगेटिभ न्युजहरू, अनि त्यसले धेरै धेरै त्रास बढाएको छ। जस्तै मानव ए मलाई पो लाग्ने हो कि, मेरो नजिकको मान्छेलाई लाग्ने हो कि भनेर, त्यही भएर त्यस्तो धेरै न्युजको एक्सपोजर पनि नराम्रो हुन्छ आफ्नो मानसिक स्थितिमा। त्यही भएर त्यो न्युजहरू पनि अलिकति कम हेर्ने हो कि, अथवा त्यस्तो कुराले इफेक्ट गरिरहेको छ र तपाईँ तर तपाईँ चाहिँ सेफ बसिराख्नु भएको छ भने त डर त अलिकति कम हुने भयो नि त, तपाईँलाई लाग्न सक्ने सम्भावना अलिकति कम हुन्छ। तर आफू चाहिँ सेफ्टीमा हुन्छ नि बस्नुहोस्, अथवा सेफ हुनुहोस्, अथवा जति पनि अवस्था हुन्छ जस्तै कोरोना फैलाउन सक्छ त्योबाट परे रहनुहोस्। सँगसँगै यस्ता नेगेटिभ न्युज, नकारात्मक न्युजबाट पनि परे बस्नुहोस्। त्यो भयो भने पनि हाम्रो मानसिक स्थिति, त्यो त्रसित मानसिक स्थितिलाई चाहिँ सहज गराउँछ। र सँगसँगै एउटा कुरा चाहिँ जोडेँ है मैले, जस्तै हामी यी मानव हो होइन, मानव त हामी जस्तै सोसियल टच अथवा हामी सामाजिक प्राणी हो नि त। त्यही भएर अहिले सोसियल डिस्टेन्सिङ, फिजिकल डिस्टेन्सिङ भनेको छ टाढा बस्नुपर्छ, तर तपाईँ कसैसँग नबोल्ने, नभेट्ने, कुरा नगर्ने त होइन नि त। त्यही भएर जस्तै कसरी कुरा, कसरी त्यो सोसियल टच फिल गर्न सकिन्छ, मेबी पुरानो पुरानो नातेदारसँग फोनमा कुरा गरेर हो कि, अथवा फेरि सोसियल मिडिया छ त्यसको प्रयोग गरेर साथीभाइसँग जमघट गरेर हो कि, हुन्छ नि भर्चुअल्ली त्यो गर्यो भने चाहिँ आफूलाई धेरै सहज फिल हुन्छ। सो त्यसरी यसरी चाहिँ हामीले आफ्नो मानसिक स्वास्थ्यलाई अथवा त्यो हुन्छ नि त्रसित मानसिक स्थितिलाई चाहिँ
तपाईँको सल्लाह चाहिँ यस्तो बेलामा सकारात्मक समाचारहरू, सकारात्मक कुराकानीहरू र सकारात्मक विचार दिने किताबहरू, टेलिफिल्म फिल्महरू हेऱ्यो भनेदेखि चाहिँ मान्छेहरूलाई त्यो मानसिक स्वास्थ्यको असरसम्म पुग्ने बाटोमा रोक्न सक्ने सम्भावना अलि बढी हुन्छ।
हाम्रो मान्छे चाहिँ हामी कस्तो हुन्छौँ भने, जस्तै हामीलाई केही छैन, केही गलत भइरहेछ भन्यो भने त्यसले धेरै तान्छ कि, नेगेटिभिटी बायस भनेर हामी साइकोलोजीमा भन्छौँ। जस्तै हामी पनि हेर्छौँ नि, जस्तै यस्तो घटना छ, नराम्रो घटना छ भन्यो भने त्यो न्युज हामी खोली खोली हेर्छौँ कि, अलिक धेरै नकारात्मक समाचारहरूले अट्र्याक्ट गर्ने अथवा अलिकति हामीप्रति हामीलाई आकर्षित गर्ने गर्छ। सो यस्तो अवस्थामा चाहिँ सकेसम्म त्योबाट चाहिँ पर बस्नु पर्यो। सकेसम्म फेरि इन्फर्मेसन नलिनु भन्न खोजेको होइन, त्यो इन्फर्मेसन त चाहियो, तर आजकल त सोसियल मिडियामा जे पनि राखेको छ नि, सो त्यस्ता इन्फर्मेसनबाट नलिकन चाहिँ एउटा अथवा दुईटा मुख्य समाचारको केही एउटा बिन्दु गराउनुहोस्, त्योबाट चाहिँ समाचार लिनुहोस्। तर जताभावी जता पनि भएको नकारात्मक समाचारहरूलाई छोडेर बरु सकारात्मक समाचारहरू अथवा के राम्रो गरिरहेको छ अथवा के राम्रो हुन सक्छ अथवा के गर्न सकिन्छ अथवा हाँस्ने पनि हुन सक्छ, कहिले कहिले इन्टरटेनमेन्ट पनि हुन सक्छ, त्यो न्युज मात्र सुनेर होइन कि, यसरी पनि तपाईँहरूले सकारात्मक कुराहरूतिर चाहिँ ध्यान हुन्छ नि त्यो उतातिर चाहिँ मोड्न सक्नुहुन्छ।
यहाँले सकारात्मकताको कुरालाई अलिक जोड दिनु भएको छ, तर समाचार चाहिँ जता हेऱ्यो भने पनि अस्पतालले भर्ना लिन्न, अक्सिजन छैन, अवस्था भयावह भनेर सरकार आफै अत्यासमा परिरहेको स्थिति छ भनेपछि त छान्नलाई त गाह्रै छ नि है।
गाह्रै छ छान्नलाई गाह्रै छ, त्यही भएर यसमा चाहिँ परिवारको ठुलो भूमिका हुन्छ। कहिले कहिले म के भन्छु भने रमेश जी, जस्तै हामी कोठा कोठामा बस्छौँ, मोबाइल न मोबाइल चलायौँ होइन, अनि आफ्नो ठाउँमा बसिरहेको छौँ, चुप लगाएर कसै एकअर्कासँग बोलेको छैन भने हामी त्यहाँ मात्र त्यो समाचारतिर मात्र जाने भयो कि। तर सबैजना जमघट भएर एउटा कोठामा बसेर त कौसीमै बसेर त खाना खाने टेबलमै भन्छ नि, तरकारी के लाउँदै किन नबसेर होस्, त्यसरी बस्दै गफ गर्दै यो राम्रो हो यो नराम्रो पक्ष हो, अथवा हुन्छ नि हामी त यसरी बसिरहेका छौँ हामी सेफ छौँ भन्ने भान एकअर्कालाई गरायो भने त्यो सहज हुन्छ।
अब यसमा बालबालिकाहरूलाई चाहिँ जोगाउनका लागि के गर्नुपर्छ?
बालबालिका चाहिँ अब त्यो उनीहरूको नेचर नै बाहिर जाने, घुम्ने, साथीसँगै बटुल्ने हुन्छ। यसमा चाहिँ मलाई चाहिँ एकदमै धेरै परिवारको अझै पनि अभिभावकको भूमिका हुन्छ जस्तो लाग्छ। किनभने अभिभावकले इन्गेजमेन्ट बालबालिकालाई कसरी गराउने हो त, जस्तै अब पढाइ भनेको त स्कुली पढाइ मात्र, किताबी पढाइ मात्र होइन नि त, अहिले पढाइ छुटेको छ होला अथवा भर्चुअल भएर बालबालिकाले अलिकति कम ध्यान दिएका छन् होला पढाइमा, तर घरमा पनि त पढाइ हुन्छ नि, घरमा पनि त सिकाइ हुन्छ। जस्तै बालबालिकालाई रोटी पकाउन सिकाउने हो कि, अथवा फुल गोड्न सिकाउने हो कि, अथवा आमालाई हुन्छ नि अथवा बाबालाई किचनमा हेल्प गर्न सिकाउने हो कि, सो त्यसरी पनि त बालबालिकाले सिकाइ पढाइ गर्न त सकियो। सो त्यो चाहिँ अभिभावकले त्यो जिम्मा दिनुपर्छ, र अभिभावकले चाहिँ बालबालिकासँग सके भन्दा एकदमै धेरै समय बिताउनुपर्छ एउटा। दोस्रो चाहिँ आजकल के भएको छ भने मैले धेरै देख्छु, पहिलादेखि नै देखिआएको कुरा चाहिँ बालबालिकालाई इन्गेज गराउने नाममा मोबाइल फोन अथवा हुन्छ नि कम्प्युटर गेम दिइन्छ कि, त्यसले धेरै नकारात्मक असर परिरहेको छ बालबालिकालाई भनेर रिपोर्टहरू पनि आइरहेको छ। किनभने जति अहिले घरमा छन् अब जतिखेर त्यो उठेको अब उठेको बेला त मोबाइल स्क्रिन मात्र छ नि त, स्क्रिन उनीहरूको अगाडि छ, त्यसले असर पार्न सक्छ। त्यही भएर बालबालिकालाई चाहिँ अभिभावकले कुरा गर्ने आर्टहरू हुनसक्छ होइन, बालबालिकाले के गेम हुनसक्छ, लुडो हुनसक्छ, अथवा जुन केही न त केही हुन्छ नि हामीले घरमा खेल्न सक्ने कुरा हो, त्यसरी फेस गराउनु पर्यो। बालबालिकाले बुझ्दैनन् भनेर हामीले बालबालिकालाई उत्तर दिँदैनौँ कि, जस्तै मानव बाहिर जानु हुँदैन मात्र भन्छौ, किन नजाने बाबा अथवा आमा भनेर सोध्यो भने मैले जानु हुन्न भनेपछि बुझ्न भनेर भन्छौ कि, त्यो नगरौ। बालबालिकाले बुझ्दैनन् भन्दैमा कुरा हुन्छ नि पुरै बुझ्दैन भन्ने होइन, उहाँहरूलाई पनि राम्रोसँग यस्तो अवस्था छ, अलिकति गाह्रो अवस्था छ, हामी सबैजना बसिरहेका छौँ होइन, यसैको तरिकाले कम्युनिकेट गर्यो भने उहाँहरूलाई बुझाउन सकिन्छ।
अहिले कोरोनाबाट धेरै मानिस संक्रमित छन्। अधिकांश संक्रमितहरू घरमै आइसोलेसनमा बसिरहेका छन्। घरैमा आइसोलेसनमा बसेका मानिसहरूले के कस्ता कुरामा सावधानी अपनाउनु पर्छ त, आइसोलेसनमा बसेका व्यक्ति कति बेला अस्पताल जानुपर्छ भन्ने विषयमा बागमती प्रदेशका सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर पुरुषोत्तम सेडाईसँग कुराकानी गरेका छौँ। सुनौ उहाँसँगको यो कुराकानी।
घरमा जुन बसिराख्नु भएको छ, दुई तिन तरिकाले कुरामा अलिकति ध्यान दिनुपर्छ। पहिलो कुरा व्यक्तिगत स्वास्थ्यको बारेमा अलिकति ध्यान दिनुपर्ने देखिन्छ। अर्को दिन आफूबाट अरूलाई संक्रमणको सम्भावनालाई पनि याद गर्नुपर्ने देखिन्छ होइन। अब आफ्नो बारेमा कुरा गर्दाखेरि अब कोरोनाको लक्षणहरू जुन देखिन्छ, ज्वरो आउने, खोकी लाग्ने, अनि पेट सम्बन्धी समस्या पनि हुनसक्छ, स्वाद नहुने खालको हुनसक्छ, र कहिलेकाहीँ चाहिँ अब कुनै अवस्थामा नहुन पनि सक्छ। यदि ज्वरोको मात्रा बढी भयो भने, सास फेर्न गाह्रो भयो भने, त्यस्तो अवस्थामा चाहिँ स्वास्थ्य कर्मीको तुरुन्त नै सम्पर्क गर्नु चाहिँ जरुरी छ। अनावश्यक रूपमा चाहिँ यसरी सेवन गरेर साह्रो शरीरमा अप्ठ्यारो हुँदा हुँदै पनि घरमा बस्नु चाहिँ उपयुक्त हुँदैन। त्यति गरी पनि मुख्य कुरा स्वास्थ्य कर्मीहरूको सम्पर्कमा रहनु पर्ने।
आइसोलेसनमा बसिरहेको व्यक्तिलाई चाहिँ कस्तो अवस्थामा चाहिँ अस्पताल जान जरुरी हुन्छ?
अब यदि संक्रमण चाहिँ भनौँ अलिकति लामो हुँदै गयो, भनौँ 5 दिनमा बढी संक्रमण भइसकेको छ, ज्वरो चाहिँ घट्दैन, ज्वरो बढी छ, र त्यसपछि चाहिँ गाह्रो भएको छ, फेरि अक्सिमिटर जाँचेको छ भनेदेखि पनि अक्सिमिटरमा चाहिँ अक्सिजनको मात्रा चाहिँ कम भएको छ, त्यस्तो बेलामा चाहिँ अस्पताल जानुपर्ने हुन्छ।
यो कुराकानीसँगै आजको हाम्रो निर्धारित समय सकिने लागेको छ। मानवाधिकार शिक्षा रेडियो कार्यक्रमका बारेमा राय सल्लाह सुझाव र प्रतिक्रिया पठाएर सहयोग गर्नु हुन अनुरोध छ।
हामीलाई पत्रचार गर्ने ठेगाना मानवाधिकार शिक्षा रेडियो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्चेक बागमती प्रदेश कार्यालय हेटौँडा। हामीलाई bagmati@incheck.org.np पत्र पठाउन र facebook.com/incheckradio कमेन्ट लेख्न पनि सक्नुहुनेछ।
हस्त यसका साथसाथै आगामी सातासम्मका लागि कार्यक्रमबाट म ज्योति नेउपानी
र म सम्झना श्रेष्ठलाई पनि बिदा दिनुहोस्। नमस्कार।